यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राजतन्त्र समर्थकद्वारा काठमाण्डुको तीनकुने क्षेत्रका विभिन्न स्थानमा तोडफोड र आगजनी विरोध प्रदर्शनका क्रममा एकजना पत्रकार सहित 2 जनाको मृत्यु, 35 जना घाइते। जिल्ला प्रशासन कार्यालय काठमाण्डुद्वारा आज राति 10 बजेसम्म कर्फ्यू आदेश। लुटपाटमा संलग्नलाई कानूनको दायरामा ल्याउने गृह मन्त्रालयको प्रतिबद्धता। समाजवादी मोर्चाद्वारा काठमाण्डुमा जनसभाको आयोजना, जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा सफल नहुने नेताहरूको भनाई। र म्यानमामा 7.7 म्याग्नेच्युडको भूकम्प जाँदा सयौं मानिसको मृत्यु भएको आशंका। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ। काठमाण्डुको तीनकुनेमा भेला भएका राजतन्त्र समर्थित र प्रहरी बीच झडप तथा राज संस्था समर्थितहरूले विभिन्न स्थानमा तोडफोड र भवनमा आगजनी गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपराह 4:25 राति 10 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो। आदेशमा बानेश्वर तीनकुने क्षेत्र, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ। राज संस्था समर्थित प्रदर्शनकारीहरूले केही घरमा आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढ़ेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरू अगाडि बढ़न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहरा र अश्रु ग्यास प्रयोग गर्नु परेको उहाँले जानकारी दिनुभयो। काठमाण्डुको तीनकुनेमा पूर्व राजाका समर्थकहरूद्वारा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एबी न्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ। एबी न्यूज टीभीका समाचार शाखा प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक भएको पुष्टि भएको उल्लेख गर्दै प्रहरीद्वारा शनाखत गर्ने काम भइरहेको जानकारी दिनुभयो। पत्रकार रजक उक्त घरको छतमा आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर ननिस्कन पाएर मृत्यु भएको हो। यसैबीच नेपाल पत्रकार महासंघले राज संस्थाको पुनस्थापनाको माग गर्दै भएको भनिएको प्रदर्शनकारीहरूद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एबी न्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ। महासंघले आज प्रेस विज्ञप्ति मार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानूनी कार्यवाहीको माग समेत गरिएको छ। मृतक पत्रकार रजकप्रति श्रद्धांजलि अर्पण गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ। प्रदर्शनकारीको समूहले विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने, जलाउने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेको भन्दै महासंघले भत्सना समेत गरेको छ। सरकारले पूर्व राजाका समर्थकहरूको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीको दायरामा ल्याउने बताएको छ। गृह मन्त्रालयले आज साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गरी घटनाको सूक्ष्म निगरानी भइरहेको र आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले शान्तिपूर्ण रूपमा भेला हुने र विचार तथा अभिव्यक्त गर्ने संवैधानिक अधिकारको दुरूपयोग नगर्न र यस्ता गतिविधिमा संलग्न नहुन समेत सबैमा आग्रह गर्नुभयो।
काठमाण्डुको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको छ। व्यक्तिका निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय, व्यापारी केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैर कानूनी तथा घोर भत्सनायोग्य रहेका छन्। यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार छन्। हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई हुँदैन, अत यस प्रकारका अमानवीय र गैर कानूनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपील गर्दै कानूनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बेहोरा अनुरोध गर्दछु।
गृह मन्त्रालयले राजनैतिक उद्देश्यका साथ हुने आन्दोलन र प्रदर्शनहरू यस प्रकारको अराजक समेत हुन सक्छ भन्ने अनुमान समेत गर्न नसकिने भएका कारण आजको सुरक्षा व्यवस्थामा केही त्रुटि भएको भए पनि आगामी दिनमा यसमा सुधार हुने समेत जनाएको छ। यस्तै मन्त्रालयले आजको घटनाबाट कोही पनि आतंकित र हतोत्साहित नहुन समेत आग्रह गरेको छ। प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा दुईजनाको मृत्यु भएको, सुरक्षाकर्मी एवं प्रदर्शनकारी गरी 35 जना घाइते भएको पनि जनाइएको छ। यस्तै गृह मन्त्रालयका सहसचिव रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका किर्तिपुरका 29 वर्षीय सबिन महर्जनको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो। गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ 23, सशस्त्र प्रहरीतर्फ 9 र नेपाल प्रहरीतर्फ 3 जना घाइते भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गर्नुभएको हो। कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै आयोगले सरकारलाई हिंसात्मक कार्यमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याई कार्यवाही गर्न आग्रह गरेको छ। आन्तरिक तथा बाह्य उडान अवरूद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालनमा आएको छ। विमानस्थल आसपासका क्षेत्रमा पूर्व राजाका समर्थकहरूले सवारी साधन कार्यालय लगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरूद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। आगलागीका कारण आगजनी भएपछि उडान करिब 45 मिनट अवरूद्ध भएको र स्थिति सामान्य बन्दै गएपछि अहिले आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका उहाँले जानकारी दिनुभयो। प्रदर्शनकारीहरूले विमानस्थल क्षेत्र आसपासमा आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरणमा रोक लगाइएको थियो। समाजवादी मोर्चा नेपालले आज काठमाडौँमा जनसभाको आयोजना गरेको छ। जनसभामा नेताहरूले नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जनसभामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको संघर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो। गणतन्त्रवादीले गरेको कमी कमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनअपेक्षा पूरा गर्नेतर्फ केन्द्रित हुन उहाँले सुझाव दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ठूलो संघर्षबाट जनता स्वाधीन र सार्वभौम सत्ता सम्पन्न भएकाले वंशको दासत्व हुने हालतमा कुनै पनि हालतमा स्वीकार्य नरहेको स्पष्ट पार्नुभयो। यस्तै नेपाल कम्युनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको संघर्षको बलमा परास्त भएका व्यक्ति फेरि जुर्मुनाउने प्रयास गरिरहेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै पनि हालतमा स्वीकार्य नभएको बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत 18 गते बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ। संसद बैठकको गतिरोध, प्रतिस्थापन विधेयक लगायत विषयमा उहाँले सम्बोधन गर्नुहुने भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामको शुरूआतसँगै कीटजन्य रोगहरूको जोखिम बढ़न सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ़ने र दूषित पानीका कारण विभिन्न संक्रमणहरू फैलिने भएकाले सचेतना अपनाउन आग्रह गर्नुभयो। रेडियो नेपालले हिरक महोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ। आज केन्द्रीय कार्यालय सिमादरबारमा आयोजना गरिएको शिविरको सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले स्वास्थ्य परीक्षण गरी शुभारम्भ गर्नुभयो। शिविरमा नेपाल नेशनल हस्पिटल र दृष्टि आई केयर सेन्टरका विशेषज्ञ डाक्टरहरूद्वारा आँखा दाँतका साथै हाड जोड्ने रोगको समेत चेक जाँच गरिएको छ। म्यानमारको मध्यभागमा 7.7 म्याग्निच्युडको भूकम्प जाँदा सयौं मानिसहरूको मृत्यु भएको आशंका गरिएको छ। म्यानमारको म्यान्डलेमा परिचालित एक उद्धार टोलीले भूकम्पका कारण भएको मानवीय क्षति अझैसम्म पनि थाहा हुन नसकेको बताउँदै भग्न अवशेषमा धेरै मानिस हराइरहेकाले मृतकको संख्या सयौं पुग्न सक्ने आशंका व्यक्त गरेको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ शहरबाट 16 किलोमिटर टाढा छ। उक्त भूकम्प जमीनभन्दा 10 किलोमिटर तल उत्पन्न भएको यूएसजीएसले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी र आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा लेबल लगाउन सम्बन्धित पक्षलाई निर्देशन गरेको छ। विभागले सूचना जारी गर्दै चैत 20 गते भित्र स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तु भए पैठारीकर्ताले बजारमा बिक्री वितरणमा पठाउनु अघि अनिवार्य रूपमा तयारी माल वस्तुमा लेबल लगाउन भनेको छ। उपभोक्ता संरक्षण एन बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तु तथा पैठारी गरी वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली भाषामा र अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानूनी व्यवस्था गरेको छ। विभागको सूचनालाई व्यवस्था गरी लेबल बिनाका वस्तुहरू बजारमा बिक्री वितरण प्रयोजनका लागि राखिएको भेटिए प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले उल्लेख गरेको छ। उत्पादनमा उत्पादक तथा पैठारीकर्ताले उत्पादकको नाम, ठेगाना, दर्ता नम्बर, वस्तु उत्पादन र उपभोग्य मिति, ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुनाउने अधिकतम खुद्रा बिक्री मूल्य, गुणस्तर निर्धारण भएका वस्तु भए वस्तुको गुणस्तर मापन, स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिन्ह प्रयोग गर्नुपर्ने विभागका निर्देशक तथा सूचना अधिकारी डिग बहादुर कार्कीले जानकारी दिनुभयो। बाँकेत जिल्लाको नेपालगंजमा शुक्रबारदेखि रोजगार मेला शुरू भएको छ। नेपालगंज उद्योग वाणिज्य संघले आयोजना गरेको 2 दिने बाँके रोजगार मेलाको नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो। मेलाको उद्घाटन गर्दै प्रमुख विष्टले मेला बेरोजगारहरूको पहिचान गर्न र सूचीकरण गर्न सहयोगी हुने बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंक बहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रूपमा रोजगार सिर्जना गर्न सहयोग पुर्याउने बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश सन् 2025 अन्त्यतिर हुने जे ट्रफी एलिट कपका लागि छनौट भएका छन्। जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष 4 पर्दै उनीहरू जे ट्रफीका लागि छनौट भएका हुन्। आर्मी र पुलिसले पीएम कपको उपाधिका लागि फाइनल खेल्नेछन्। गत वर्ष एपीएफ पीएम कपको शीर्ष 4 पर्न नसक्दा जय ट्रफीबाट छनौट भएको थिएन। मधेसले शीर्ष 4 पर्दै जय ट्रफी खेलेको थियो। गत माघमा भएको जय ट्रफीको फाइनलमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो। शहीद स्मारक बी डिभिजन लीगमा झापाले पहिलो अङ्क जोड्दा बाइस युनियनले लगातार तेस्रो खेलमा बराबरी खेलेको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा बाइस युनियन र झापाले 1-1 बराबरी खेलेका हुन्। दुवै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफको अन्तिम मिनटमा झापाले निकेश श्रेष्ठको गोलमा अग्रता लियो।
राजतन्त्र समर्थकद्वारा काठमाडौँको तीनकुने क्षेत्रका विभिन्न स्थानमा तोडफोड र आगजनी विरोध प्रदर्शनका क्रममा 1 पत्रकार सहित 2 मृत्यु, 35 घाइते। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा आज राति 10 कर्फ्यू आदेश। लुटपाटमा संलग्नलाई कानूनको दायरामा ल्याउने गृह मन्त्रालयको प्रतिबद्धता। समाजवादी मोर्चाद्वारा काठमाडौँमा जनसभाको आयोजना, जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा सफल नहुने नेताहरूको भनाई। र म्यानमारमा 7.7 म्याग्नेच्युडको भूकम्प जाँदा सयौं मानिसको मृत्यु भएको आशंका। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। राति 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।